यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। सत्तारूढ नेकपा एमाले र जनता समाजवादी पार्टी बीच सत्ता सहकार्य लगायतका विषयमा छलफल। छलफल सकारात्मक भएको र आज पनि जारी रहने दुवै पक्षद्वारा जानकारी। मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। दोस्रो चरणको कोरोना खोप अभियान अन्तर्गत देशभर 8,27,000 भन्दा बढ़ी ज्येष्ठ नागरिकलाई खोप प्रदान। आगामी चैत्रको दोस्रो सातादेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी दैनिक रूपमा वितरण गर्ने तयारी र म्यानमामा सेनाको गोली लागेर थप 7 जना प्रदर्शनकारीको मृत्यु। सेनाद्वारा प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी सहितका नेताहरूमाथि भ्रष्टाचारको आरोप। समाचार अब विस्तारमा। सत्तारूढ नेकपा एमाले र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ। समाजवादीले उठाउँदै आएको संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाई, आफ्ना कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लगायतका मागमा दुई पक्षबीच छलफल भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार हिजोको वार्ता सकारात्मक भएको छ र आज पनि कार्यदल स्तरमा वार्ता जारी रहनेछ। एमालेबाट सुभाष चन्द्र नेवाङ डाक्टर राजन भट्टराई तथा समाजवादीबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण कार्यदलमा हुनुहुन्छ। हिजोको छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, समाजवादीका अध्यक्ष महन्त ठाकुर, उपेन्द्र यादव लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो। जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएको छ। बैठकपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै नेता लक्ष्मणलाल कर्णले छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र कार्यदल तहमा थप विचार विमर्श हुने जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताउनु भएको छ। विश्व मृगौला दिवसका अवसरमा हिजो राजधानीमा आयोजित चेतनामूलक प्रभात फेरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मृगौलाको उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने उद्देश्यले मृगौला सम्बन्धी विशेषज्ञ सेवा प्रारम्भ गर्न लागि जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले मृगौला सम्बन्धी रोग जसलाई पनि हुन सक्ने भएकाले खानपिन र दैनिक व्यवहारमा विशेष ध्यान दिन सुझाव दिनुभयो। मृगौलालाई रोगहरूबाट कसरी बचाउन सकिन्छ भन्नेतर्फ सबै सजग हुनुपर्नेमा प्रधानमन्त्रीले जोड़ दिनुभयो। मृगौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ जीवनयापनका लागि आग्रह गर्नुहुँदै प्रधानमन्त्री ओलीले यसबारेका प्रचारलाई अझ व्यापक बनाउनुपर्ने सुझाव पनि दिनुभयो। यस वर्षको मृगौला दिवस मृगौला रोगको साथमा स्वस्थ जीवन भन्ने नारासहित विश्वभर मनाइएको छ। नेपाली सेनाले हिजो सैनिक मंच टुणीखेलमा सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको रूचिपूर्वक अवलोकन गर्नुभयो। महाशिवरात्रिका दिन हिजो आयोजित समारोहमा राष्ट्रपति भण्डारीलाई सेनाको एक टुकड़ीले सलामी अर्पण गरेको थियो। राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा लगायत सरकारका मन्त्रीहरू, सचिव, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि एवं उच्च पदस्थ विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। सेनाले महाशिवरात्रि बढ़ाई तथा कवाज एवं हात हतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै सातै प्रदेशका संस्कृति झल्कने नृत्य एवं झाँकी समेत त्यस क्रममा प्रस्तुत गरेको थियो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सुदृढीकरण गर्न आफू देशव्यापी अभियान चलाउने बताउनु भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा हिजो आयोजित नयाँ नमूना स्वास्थ्यकर्मी संघको भेलामा अध्यक्ष प्रचण्डले जनतासँग जोड़िने गरी पार्टीलाई सशक्त बनाउने सोचका साथ आफ्नो पार्टी अगाडि बढ़ने बताउनुभयो। जनताको संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न देशी विदेशी तत्व लागि परेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले त्यस्ता षड्यन्त्रलाई परास्त गरेर छाड्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। अध्यक्ष प्रचण्डले हिजै जनयुद्धकालका शहीद भरत ढुंगानाको स्मृतिमा प्रकाशित भरत ढुंगाना स्मृति ग्रन्थको सार्वजनिक एवं परिचर्चा कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सहकार्यका लागि आफू तयार रहेको बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले राजनीतिक दलको सहमतिमा संसद सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। पर्वतको कुस्मा नगरपालिका 12 ठूली पोखरीमा हिजो 1500 नगर अस्पताल शिलान्यास समारोहमा अध्यक्ष तिमल सिन्हाले जनताले 5 वर्षका लागि म्यान्डेट दिएको प्रतिनिधि सभा बीचमै विघटन गर्नु राम्रो पक्ष नभएको बताउनुभयो। अध्यक्ष तिमल सिन्हाले वर्तमान सरकारको म्याद 2 वर्ष बाँकी रहेकाले आगामी चुनावसँग काम गर्न दिनुपर्ने बताउनुभयो। उप प्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थाको अन्त्य र संसदमा देखिएका व्यतिथिको एकमात्र विकल्प निर्वाचन भएको बताउनु भएको छ। प्रेस सेन्टर पर्साले हिजो वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उप प्रधानमन्त्री पोखरेलले प्रतिनिधि सभामा दलहरूबीच समन्वय भई प्रक्रिया सामान्य ढंगले अगाडि नबढ़े, ताजा जनादेशमा जानुको विकल्प नभएको विचार व्यक्त गर्नुभयो। उप प्रधानमन्त्री पोखरेलले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई 2075 साल जेठ 2 गतेको अवस्थामा पुर्याए पनि पार्टीहरूबीचको एकता र पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढंगले व्यवस्थापन गर्ने सोचका साथ एमाले अघि बढ़ेको जानकारी दिनुभयो। महाशिवरात्रीका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयमा हिजो पूजा अर्चना गरिएको छ। महाशिवरात्रीका लागि पशुपतिनाथको मूल मन्दिरका चारै ढोका खुला गरिएको थियो। वैदिक सनातन हिन्दू धर्मावलम्बी शिवरात्रीमा नदी कुण्ड तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धा भक्तिपूर्वक पूजा आराधना गर्दछन्। शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामाकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराण लगायतका ग्रन्थ उल्लेख छ। कोरोना जोखिमका कारण महाशिवरात्रीका अवसरमा पशुपतिनाथ आउने साधु सन्तको संख्या विगतमा भन्दा यस वर्ष घटेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। गैराती पनि पशुपतिनाथ परिसरमा भक्तजनको घुइँचो थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको छ। त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले पनि पशुपतिनाथको हिजो दर्शन गर्नुभयो।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
बाँकी समाचार। दोस्रो चरणको कोरोना खोप अभियानको चौथो दिनसम्म 8,27,000 बढ़ी ज्येष्ठ नागरिकले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको हिजोको कोरोना खोप सम्बन्धी प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गत 23 गतेदेखि शुरू भएको खोप अभियानको चौथो दिनसम्म 8,27,917 जना ज्येष्ठ नागरिकले खोप लगाएको जानकारी दिनुभयो। प्रवक्ता डा गौतमले हालसम्म 46% खोप लगाइसकेको पनि बताउनुभयो। 65 वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन भइरहेको खोप अभियानमा हालसम्म खोप लगाउनेहरूमध्ये धुलीखेल अस्पताल स्थित सबैभन्दा बढ़ी उमेर 98 वर्षका एकजना ज्येष्ठ नागरिकले खोप लगाउनु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा हिजो थप 97 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर 4,484 नमूनाको परीक्षण गर्दा काठमाण्डु उपत्यकामा 44 सहित 97 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,75,070 पुगेको छ। त्यस्तै हिजो 66 जना कोरोना संक्रमणबाट निको भएको पनि मन्त्रालयले जनाएको छ। यो सँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या 2,71,116 पुगेको छ। नेपालमा 98.6% संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता र शान्ति आवश्यक पर्ने बताउनु भएको छ। कास्कीको रूपा गाउँपालिकाद्वारा स्थानीय तह स्थापनाका अवसरमा आयोजित मूल समारोहमा हिजो उहाँले सरकार सबै खाले चुनौतीको सामना गर्दै अघि बढ़ने बताउनुभयो। मन्त्री रायमाझीले रूपा ताललाई रोजगारीको आधार बनाउनु पर्नेमा जोड़ दिनुहुँदै त्यसका लागि सरकारले 4 अर्ब रूपियाँको लागतमा रूपा परियोजना सञ्चालन गरेको बताउनुभयो। समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुहुँदै उहाँले सरकारले सुक्खा जमीनमा सिंचाईको व्यवस्था गरेर उत्पादकत्व वृद्धिमा जोड़ दिँदै आएको बताउनुभयो। कार्यक्रममा पूर्व मन्त्री एवं प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीले रूपा परियोजनालाई बहुवर्षीय योजनाका रूपमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुहुँदै रूपा गाउँपालिकाको विकासमा आफ्नो तर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले देश विकासका लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताउनु भएको छ। बागलुङमा हिजो आयोजित कार्यक्रममा नेता थापाले रेल चलाउने र पानी जहाज चलाउने सम्मको जनशक्ति स्वदेशमा नै उत्पादन हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले कांग्रेसले जनताका मुद्दा सम्बोधन गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने पनि बताउनुभयो। मेलम्चीको पानी काठमाण्डु आएसँगै काठमाण्डु उपत्यका खानेपानी लिमिटेडले चैत्रको दोस्रो सातादेखि दैनिक रूपमा पानी वितरण गर्ने योजना बनाएको जनाएको छ। सबै संरचना हाल परीक्षणका क्रममा रहेकाले तत्कालका लागि थोरै परिमाणमा पानी पठाइने र त्यसलाई क्रमशः बढ़ाउने योजना बनाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन साकेले जानकारी दिनुभयो। कर्णाली राजमार्गमा हिजो भएको सड़क दुर्घटनाका थप एक घाइतेको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ। मृत्यु हुनेमा शुभ कालिका गाउँपालिका भर्ता कालीकोटका 37 वर्षीय जितेन्द्र बहादुर शाही र सोही जिल्लाको नरहरीनाथ गाउँपालिकाका 21 वर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। दुर्घटनामा परि घाइते मध्ये 11 जनाको सुर्खेतमा र 3 जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताउनुभयो। कालीकोटबाट सुर्खेत आउँदै गरेको माइक्रोबस कर्णाली राजमार्गको दैलेख खण्डको 820 नगरपालिका 1 टुइकुनामा हिजो दुर्घटना भएको थियो। पृथ्वी राजमार्गको चुम्लिङटारमा तिर्सुली स्थित नदीमा ट्रक खस्दा 2 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँ आउँदै गरेको ट्रक इच्छा कामना गाउँपालिका 3 चुम्लिङटारमा अनियन्त्रित भई सड़कबाट 100 मिटर तल त्रिशुली नदीमा खसेको हो। ट्रक त्रिशुलीमा खस्दा ट्रकका चालक नवलपरासी सुनवलका 28 वर्षीय दीपक मगर र सहचालक 17 वर्षीय सुदीप विक घाइते भएका छन्। घाइते दुवैजनाको मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। बागलुङको बुर्तिबाङ बजारदेखि तमान खोलाको पैरातर्फ जाँदै गरेको जीप महावीर भन्ने स्थानमा दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। दुर्घटनामा परि तमान खोला गाउँपालिका वडा नम्बर 2 की 17 वर्षीय मीना रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो। घटनामा घाइते भएका 5 जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ। कोठामा हिटर बालेर सुतेका बैतडीको शिवनाथका एक व्यक्तिको निसासिएर मृत्यु भएको छ। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका वडा नम्बर 3 पुडिलका 35 वर्षीय राजसिंह साउद रहेका छन्। कुखुराका चल्लालाई ताप दिन हिटर बालेर सुतेका साउदको मृत्यु भएको र साउदकी 20 वर्षीय भतिजी सरिता बेहोश अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बेहोश सरिताको स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेलधुरा अस्पताल पुर्याइएको छ। आर्थिक वर्ष 2075-76 हालसम्म विभिन्न प्रदेशसभाको निर्वाचन क्षेत्रमा 356 किलोमिटर पक्की सड़कको निर्माण कार्य सम्पन्न भएको प्रदेश नम्बर 2 को सरकारले जनाएको छ। प्रदेश नम्बर 2 को भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक वार्षिक प्रगति विवरणमा प्रदेश नम्बर 2 को भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशमा कालोपत्रे सड़क 50.95 किलोमिटर त्यसैगरी पक्की सड़क ढलान 74.90 किलोमिटर र ग्राभेल सड़क 170.17 किलोमिटर निर्माण सम्पन्न भएको जनाइएको छ। सोही क्रममा 30 वटा पुल निर्माणको क्रममा रहेको छ। 5.54 किलोमिटर नाला निर्माण गरिएको छ र 14 वटा कलभर्ट एवं 59.81 किलोमिटर नयाँ कच्ची सड़क निर्माण कार्य सम्पन्न भएको पनि मन्त्रालयले हिजो जनाएको छ। नीति तथा कार्यक्रममा रहेका 10 वटा झोलुङ्गे पुलमध्ये 3 वटा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको प्रदेश नम्बर 2 का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिनुभयो। जुम्लामा जनता आवास कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा 250 वटा विपन्नको घर निर्माण सम्पन्न भएको छ। जग्गा भएका तर घर निर्माण गर्न सक्ने आर्थिक अवस्था नभएका विपन्न नागरिकको राहतका लागि सरकारी लगानीमा भूकम्प प्रतिरोधी घर निर्माण हुँदा जुम्लाका विपन्न नागरिक खुशी भएका छन्। तर घर निर्माण भएर बसेको 5-6 महिना बितिसक्दा पनि तेस्रो र चौथो किस्ता नपाउँदा समस्या भने भएको उनीहरूले गुनासो गरेका छन्। भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख रूप बहादुर रावलले भने बजेट अभावका कारण लाभग्राहीलाई तेस्रो र चौथो किस्ता दिन नसकिएको जानकारी दिनुभयो। लमजुङको मर्स्याङदी गाउँपालिकामा रहेका विकट गाउँ प्रोभी र जिम्दोमा पहिलो पटक बिजुली पुगेको छ। वर्षौंदेखि टुकीको भरमा जीवनयापन गरिरहेका स्थानीय गाउँमा बिजुली पुग्दा हर्षित भएका छन्। लमजुङबाट संवाददाता सरोज विश्वकर्माको यो रिपोर्ट।
लमजुङको मर्स्याङदी गाउँपालिका वडा नम्बर 2 र 3 को विकट प्रोभी र जिम्दो गाउँमा बिजुली पुगेको छ। अन्धकारमै जीवनयापन गरिरहेका यहाँका स्थानीयहरूको घर घरमा बिजुली बत्ती पुगेपछि स्थानीय हर्षित भएका छन्। गाउँमा बिजुली बत्ती नहुँदा वर्षौंदेखि टुक्की र मैनबत्तीको भरमा दिनचर्या गर्नुपर्दा बालबालिकाको पठन पाठन लगायत गाउँमा रातको समयमा कोही बिरामी हुँदा कुनै कार्यक्रम गर्नुपर्दा समस्या झेल्दै आएको भन्दै गाउँमा बिजुली आउँदा खुशी लागेको स्थानीय डेलबहादुर तामाङले बताउनुभयो।
अन्धकारमा बसेर दिन बिराइरहेको यसरी बत्ती बाल्न पाउँदा गाउँ एकदम हर्का
गाउँमा बिजुली ल्याउन दुई वर्ष अघिदेखि काम शुरू गरे पनि विविध कारणले सफल हुन नसकेको स्थानीय बताउँछन्। गाउँमा बिजुली नहुँदा सोलर सञ्चालन गरे पनि त्यति प्रभावकारी नभएको भन्दै बिजुली बत्ती आएपछि मोबाइल चार्ज गर्न, टिभी रेडियो बजाउन तथा सुन्नदेखि सूचना प्रवाह गर्नलाई समेत सहज भएको स्थानीय पालसिंह तामाङले बताउनुभयो। स्थानीय सरकारमा निर्वाचित भएर आए पश्चात मर्स्याङदी गाउँपालिकाभित्र खानेपानी र बिजुलीको समस्या भएका ठाउँहरूमा खानेपानी र बिजुली पुर्याउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको गाउँपालिकाले बताएको छ। गण्डकी प्रदेश सरकारको उज्यालो प्रदेश कार्यक्रमसँग सहकार्य गर्दै जिम्दु र पूर्वी गाउँमा बिजुली पुर्याउन सफल भएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विश्वकर्माले बताउनु भयो। गण्डकी प्रदेश सरकारको 20 लाख र गाउँपालिकाको 9,50,000 गरी जम्मा 29,50,000 लागतमा पूर्वी गाउँमा रहेको 31 घरमा बिजुली बत्ती पुर्याइएको हो भने जिम्दु गाउँमा रहेको 36 घरमा प्रदेश सरकारको 35,50,000 र गाउँपालिकाको 10 लाख गरी 45,50,000 लागतमा बिजुली पुर्याइएको हो। रेडियो नेपालका लागि सरोज विश्वकर्मा, लमजुङ।
अब के अन्तर्राष्ट्रिय प्रसंग। म्यानमारमा सेनाको गोली लागेर सैनिक सरकार विरूद्ध प्रदर्शन गरिरहेका कम्तीमा थप 7 प्रदर्शनकारीको मृत्यु भएको छ। गत फेब्रुअरीमा प्रजातन्त्रवादी नेत्री आङ सान सू की, राष्ट्रपति विन मिन्ट लगायतका वरिष्ठ नेताहरूलाई नियन्त्रणमा लिएर सत्ता कु गरेका सैनिक सरकारलाई हिजो मात्रै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले प्रदर्शनकारीहरूमाथि युद्धमा जस्तो व्यवहार नगर्न सचेत गराएको थियो। शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूमाथि सेनाले अनाहकमा गोली चलाउने कार्य गरेको प्रति मानवाधिकारवादी संस्था एमनेस्टीले पनि विरोध जनाएको छ। सेनाको सत्ता कुपछिको प्रदर्शनका क्रममा म्यानमारमा हालसम्म 60 जना भन्दा बढ़ी मानिसले ज्यान गुमाइसकेका छन् भने 2,000 भन्दा बढ़ी मानिस पक्राउ परेका छन्। म्यानमारको सेनाका प्रवक्ता जो मिन टुनले हिजो पत्रकार सम्मेलन आयोजना गरी नेत्री सुकीले सत्तामा रहँदा गैर कानूनी रूपले 6,00,000 डलर र सुन आर्जन गरेको आरोप लगाउनु भएको छ। सेनाले आफ्नो नियन्त्रणमा रहेका राष्ट्रपति विन मिन्ट लगायतका अन्य मन्त्रीहरू समेत भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएको छ। यद्यपि सेनाले भ्रष्टाचारको सम्बन्धमा कुनै प्रमाण भने खुलाउन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। विश्वमा कोरोना महामारी घोषणा गरिएको 1 वर्ष पूरा भएको छ। गत वर्ष हिजोकै दिन चीनको वुहानमा फैला परेको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले महामारीका रूपमा घोषणा गरेको थियो। त्यो सँगै सजगता अपनाउन विश्वव्यापी रूपमा आह्वान समेत गरिएको थियो। कोरोना महामारीका कारण हालसम्म 26,40,000 भन्दा बढ़ी मानिसले ज्यान गुमाइसकेका छन्। 11,90,97,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढ़ी प्रभावित अमेरिकामा हालसम्म 5,43,598 जनाले ज्यान गुमाएका छन्। गत 24 घण्टामा ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण 2,200 मानिसको मृत्यु भएको छ। कोरोना प्रभावित तेस्रो मुलुक ब्राजिलमा भाइरसका कारण मृत्यु हुनेको संख्या 2,73,000 पुगेको छ। यसैबीच डेनमार्कले आफ्ना एकजना नागरिकको कोरोना खोप लिएपछि मृत्यु भएका कारण एक्स्ट्राजेनेकाद्वारा उत्पादित खोप लगाउन रोक लगाएको छ। खोप लगाएपछि रगत जमेका कारण ती महिलाको मृत्यु भएको त्यहाँको संचार माध्यमहरूले उल्लेख गरेका छन्। यो घटनापछि एक्स्ट्राजेनेका र युरोपेली औषधि नियामक संस्थाले भने खोप र उक्त मृत्युबीच कुनै सम्बन्ध नभएको प्रतिक्रिया दिएको छ। ती संस्थाहरूले निश्चिन्त भएर खोप लगाउन आग्रह पनि गरेका छन्। वरिष्ठ अमेरिकी तथा चीनी अधिकारीहरूबीच अर्को साता प्रत्यक्ष रूपमा भेटवार्ता हुने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति भएता पहिलो पटक अमेरिकी र चीनी उच्च अधिकारीहरूबीच भेटवार्ता हुन लागेको हो। विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाबीच केही वर्षदेखि तनावपूर्ण सम्बन्ध रहिआएको छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा भने दुवै मुलुक बीचको सम्बन्ध अहिलेसम्मकै खराब स्थितिमा पुगेको थियो। व्हाइट हाउस र अमेरिकी विदेश मन्त्रालयले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेन सुलिभान तथा चीनका वरिष्ठ कूटनीतिक पदाधिकारीहरूबीच भेटवार्ता हुने जनाएका छन्। अब आर्थिक समाचार।
नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग निर्माणको काम गत वर्ष COVID-19 प्रभावका कारण सुस्त भए पनि चालू आर्थिक वर्षबाट निर्माणले गति लिएको छ। सुरुङ मार्गको निर्माण गत वर्षसम्म तोकिएको तालिका भन्दा ढिलाइ भए पनि अहिले सुरुङ मार्गको 24 घण्टा काम भइरहेको आयोजना प्रमुख नरेश मान साक्यले जानकारी दिनुभयो। हालसम्म पूर्वतर्फबाट मुख्य सुरुङको 49 मिटर र पश्चिमतर्फबाट 149 मिटर निर्माण भएको र आपतकालीन प्रयोगका लागि बनाइ लगाइएको 45 मिटर सुरुङ खनिसकिएको आयोजना प्रमुख साक्यले जानकारी दिनुभयो। आयोजना अन्तर्गत मुख्य सुरुङको अगाडिपट्टि नागढुङ्गामा ओभरपास निर्माण भइरहेको छ भने सुरुङसम्म पुग्ने पहुँच मार्ग निर्माण अघि बढेको छ। सुरुङ निर्माण तोकिएको तालिका भन्दा ढिला भए पनि अबको 15 महिनामा सम्पन्न गर्ने गरी काम अघि बढाइएको आयोजना प्रमुख साक्यले जानकारी दिनुभयो। कञ्चनपुरको लालझाडी गाउँपालिका सुखट घाटमा आकर्षक उद्यान निर्माण शुरू गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गाउँपालिकाको संयुक्त साझेदारीमा सो उद्यान निर्माण गर्न लागि हो। विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको यस उद्यानका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको 3,30,00,000 रूपियाँ र गाउँपालिकाको 1,50,00,000 लागत साझेदारीमा उद्यान निर्माण अघि बढेको हो। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि उद्यानलाई आकर्षक ढंगले सजाउने काम गरिने गाउँपालिकाका अध्यक्ष मदन सेन बडायकले जानकारी दिनुभयो। उद्यान क्षेत्रसँगै जोडिएको लालझाडी संरक्षण क्षेत्रको दृश्य समेत पर्यटकले निहाल्न पाउने गरी झण्डै 10 बिघा क्षेत्रफलमा उद्यानको निर्माण हुनेछ। पोखरा महानगरपालिकाको बार पाण्डे थुम स्थित 325 वर्ष पुरानो महारुद्र थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल थालिएको छ। धवलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ लगायतका हिमाल, पोखरा र लेखनाथका रमणीय ताल सहित अन्य भूभाग एकसाथ अवलोकन गर्न सकिने सो ठाउँको प्रवर्धन र विकासका लागि पहल थालिएको हो। महारुद्र पर्यटन प्रवर्धन समितिले धार्मिक पर्यटकीय स्थल महारुद्र थानलाई पर्यटकीय नगरी पोखराको अर्को महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न लागि जनाएको छ। सो स्थानमा महारुद्रको मूर्ति सहितका अन्य संरचनाहरू निर्माण गरेर पर्यटन प्रवर्धन गरिने समितिका अध्यक्ष ऋषेश्वर भुवाईले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा अर्जुन श्रेष्ठ, अब खेल समाचार।
सशस्त्र प्रहरी बल एपीएफ मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। काठमाडौँ मेयर 11 सात विकेटले हराउँदै एपीएफले फाइनलमा नेपाल पुलिससँगको भेट सुनिश्चित गरेको हो। पुलिस र सशस्त्र बीचको फाइनल खेल आगामी शनिबार किर्तिपुर स्थित रिबी क्रिकेट ग्राउण्डमा हुने भएको छ। काठमाडौँ मेयर 11 प्रस्तुत गरेको 178 रनको लक्ष्य एपीएफले खेल सकिन 29 बल अघि नै 3 विकेटको क्षतिमा पूरा गरेको हो। 57 रनमा 3 विकेट गुमाएर कमजोर शुरूआत गरेको एपीएफका लागि कप्तान शरद भेष्वाकरले चौथो विकेटका लागि सन्दीप जोरासँग 121 रनको अभिजित साझेदारी गर्नुभयो। शरद भेष्वाकरले 61 र सन्दीप जोराले सर्वाधिक 62 रनको योगदान गरे। सन्दीप जोराले 79 बलमा चौका सहित 62 रन लिन सफल भए। भेष्वाकरले 118 बलको सामना गर्दा 5 चौका र 1 छक्काको योगदान गरे। मेयर 11 लागि अनुज चुनारा, सन्दीप लामिछाने र अनिल खरेलले 1-1 विकेट लिए। हरिशंकर शाहले 9 ओभरमा 25 रन खर्चे पनि विकेटविहीन रहनु पर्यो। यसअघि मुलपानी क्रिकेट ग्राउण्डबाट टस हारेर पहिलो ब्याटिङ गर्ने निम्तो पाएको मेयर 11 48 ओभरमा 5 बलमा 177 रनमा समेटिनु पर्यो। खेलको शुरूआतमै मेयर 11 44 रनमै 2 विकेट गुमाएर कमजोर शुरूआत गर्यो भने तेस्रो विकेटका लागि सन्दीप रजाइलीले हरिशंकर शाहसँग 65 रनको साझेदारी गर्दै सफलता हासिल गरे। उता विक्रम भूषालले 20 तथा कप्तान सन्दीप लामिछानेले 11 रनको योगदान दिए। एपीएफका लागि अविनाश बोहरा र कमल एरीले समान 3-3 तथा वसन्त रेग्मी, शरद भेष्वाकर र भुवन कार्गीले समान 1-1 विकेट लिए। ओपनर खडक बोहरा भने 13 रनको व्यक्तिगत योगफलमा रेग्मीद्वारा रन आउट हुनु पर्यो। एपीएफले 4 खेलबाट 6 अङ्क बटुलेको छ। यसअघि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको नेपाल पुलिसले पनि 4 खेलबाट 6 अङ्क प्राप्त गरेको छ। त्रिभुवन आर्मीले आफ्नो अन्तिम खेलमा बागमती प्रदेशको सामना गर्दैछ। दुवैको समान 2 अङ्कको रहनेछ। काठमाडौँ मेयर 11 भने 4 खेलबाट मात्र 1 खेलमा जित हात पारेर 2 अङ्क सहित अङ्क तालिकाको पुछारमा रहेको छ।
खेल समाचारका साथमा गिरिसा उपाध्याय, अब मौसम। आज देशको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसँगै बाँकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली भई पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 91%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। उपत्यकामा सूर्योदय अघि बिहान 6:17 भयो भने सूर्यास्त भरे साँझ 6:11 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सत्तारूढ़ नेकपा एमाले र जनता समाजवादी पार्टी बीच सत्ता सहकार्य लगायतका विषयमा छलफल सकारात्मक भएको र आज पनि जारी रहने दुवै पक्षद्वारा जानकारी। मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। दोस्रो चरणको कोरोना खोप अभियान अन्तर्गत देशभर 8,27,000 भन्दा बढ़ी ज्येष्ठ नागरिकलाई खोप प्रदान। आगामी चैत्रको दोस्रो सातादेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी दैनिक रूपमा वितरण गर्ने तयारी र म्यानमारमा सेनाको गोली लागेर थप 7 प्रदर्शनकारीको मृत्यु। सेनाद्वारा प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी सहितका नेताहरूमाथि भ्रष्टाचारको आरोप। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।